ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري وأحلل عقدة من لساني يفقه قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. رمضان کا یہ وقت تیزی سے گزر رہا ہے اور اس میں جو کرنے کے کام ہیں ان میں ایک اہم کام یہ ہے کہ ہمارا جو ایک دشمن ہمارے اپنے اندر بیٹھا ہوا ہے جو نفس کہلاتا ہے اس کو ہم ٹیم کریں. یوسف علیہ السلام نے بھی فرمایا تھا کہ یہ نفس امارہ برائی پہ انسان کو ابھارتا ہے. ایک ہمارا دشمن باہر ہے جو شیطان ہے, وہ تو بند ہو گیا, لیکن یاد رکھیے ایک دشمن اندر بھی ہے. اسی وجہ سے رمضان میں بھی ہم برائیاں کرنا نہیں چھوڑتے, کیونکہ یہ نفس ہمیں ابھارتا ہے, یہ نفس کے وسوسے ہوتے ہیں. ہمارے اسلاف جو تھے وہ بڑی بڑی ریاضتیں کرتے تھے کہ اس نفس پہ قابو پا لیں. یاد رکھیں یہ نفس آپ کو کبھی بھی آپ کی اخلاقی بیماریاں جو ہم جن پہ بات کر رہے ہیں ان پر قابو نہیں پانے دے گا. اس لیے اس کو پچھاڑنے کے لیے ضروری ہے کہ جو یہ نفس کہے ہم اسے اپوزٹ کہیں. وہ کہتا ہے کہ فلاں کی برائی کرو, ہم اس کی اچھائی شروع کر دیں. نفس کہتا ہے جھوٹ بولو, آپ نفس سے کہیں میں اب سچی بول کے دکھاؤں گی. نفس کہتا ہے بڑی سوتی رہو, آج چھوڑو آج تو بڑی تھکاوٹ ہو گئی, کہیں آج تو میں ڈبل وقت لگاؤں گی. تو اس کی مخالفت کر کے اس پہ قابو پایا جا سکتا ہے. جب بھی نفس آپ کو کچھ کہے تو خود سے خود کہیں اپنے آپ سے کہ نہیں اب تو میں یہ کہوں گی. کیونکہ جیسے مثال کے طور پہ آپ نے نماز پڑھی, نماز میں بہت وسوسے آئے, بہت باتیں اپنے آپ سے کرتے رہے, کہیں اپنے آپ سے کہ اب میں اس نماز کو ریپیٹ کروں گی, آپ دیکھیں گے اگلی نماز میں آپ بہت اچھی ہو جائیں گی. اور جب تک میری نماز صحیح نہیں ہوتی میں اس وقت تک دوبارہ پڑھتی رہوں گی. پھر دیکھیے گا یہ نفس کیسے قابو نہیں آتا. یہ سمجھنے کی جیسے ہی ایک بگڑا ہوا بچہ ہوتا ہے نا, جس کو کہتے ہیں ہم لاتوں کے بھوت, باتوں سے نہیں مانتے, تو یہ بھی اس کا بھی یہی حال ہے. اور یہ ایک واقعی اندر ہمارے ایک فورس ہے جس کو ہم کبھی سمجھتے ہی نہیں ہیں کہ یہ کوئی چیز ہے, اور یہ ہم سے برائیاں کراتا ہے. اس کو کیا چیزیں محبوب ہیں, کھانا پینا سونا آرام طلبی عیش, یہ اس نفس کو مرغوب ہے. اور یہ مزید پھولتا ہے کس چیز سے, جب کوئی تعریفیں کرتا ہے تو یہ پھول جاتا ہے, بہت بڑا ہو جاتا ہے. دیکھیں ایک دفعہ حضرت عمر کو لوگوں نے دیکھا کہ کمر پہ مشک لادی بھی ہے, وہ لیدر بیگز ہوتے تھے نا بڑے بڑے جس میں پانی بھر کے لے کے جایا کرتے تھے. امیر المومنین ہے اور مشک لادی بھی اپنے اوپر اور مسلمانوں کو پانی پلاتے پھر رہے ہیں. کسی نے پوچھا ہے امیر المومنین یہ کیا, فرمایا کچھ لوگ میرے پاس آئے تھے وفد کے طور پر, انہوں نے میری بہت تعریف کی, اس سے میرے نفس میں ایک بڑھائی کا خیال پیدا ہو گیا, اب میں اس کا علاج کر رہا ہوں. سبحان اللہ, یہ نفس تو پھولتا ہے نا, اب میں تجھے یہ دکھاؤں گا, یہ ہے تیری حقیقت. ایک دفعہ ممبر پہ کھڑے ہو کے کہنے لگے کہ میں بکریاں چرایا کرتا تھا, عمری عمری کہلاتا تھا, آج امیر المومنین بن گیا. تو لوگوں نے کہا آپ بھی کیوں ایسے کہہ رہے ہیں. اس وقت بھی انہوں نے یہی فرمایا تھا کہ اس طرح میری کچھ لوگوں نے تعریف کی تھی, میں نے کہا میں اپنے نفس کو بتاؤں کہ میری کیا حقیقت ہے. ابو طلحہ کا دیکھیں رضی اللہ تعالیٰ عنہ, نماز میں وہ اپنے باغ کی طرف متوجہ ہو گئے جس باغ میں نماز پڑھ رہے تھے, تو اس کا اتنا ان کو رنج ہوا کہ میرے نفس نے مجھ سے یہ کروایا, وہ باغ اللہ کے راستے میں وقف کر دیا. تو یہ ہمارا نفس نا برائیوں کو عادی ہو چکا ہے, اسی وجہ سے ہمارے لیے مشکل ہو رہا ہے کہ ہم کیسے ان برائیوں سے نکلیں, کیسے ہم دوسروں کو اذیت ناک باتیں نہ کہیں, کیسے ہم دل سے کینے نکالیں, کیسے ہم جھوٹ کو چھوڑیں. تو اس نفس کو سیدھا کرنا ہے, اس نفس کو قابو میں لانا ہے اس رمضان کے گزرنے سے پہلے. اور یہ کون سا نفس کہلاتا ہے؟ نفس امارہ. قرآن میں اس نفس کا ذکر ہے، 13واں پارا جو شروع ہوتا ہے. پھر ایک نفس لوامہ بھی ہے، یعنی اس سے جب یہ اس بگڑے ہوئے کو آپ کچھ سیدھا کرتے ہیں نا، تو پھر یہ کیسا ہو جاتا ہے؟ نفس لوامہ، یعنی پھر وہ نفس بن جاتا ہے کہ جو برائی کے اوپر ملامت کرتا ہے. جس وقت آپ برائی کرتے ہیں اس وقت یہ اندر سے کچوکے دیتا ہے کہ کیوں کیا، تمہیں شرم نہیں آتی کہ جس اللہ کا دیا ہوا رزق کھاتے ہو اسی کے نافرمانی میں لگے ہوئے ہو. تو یہ اس سے بہتر ہے نفس امارہ سے. اب نفس لوامہ تک پہنچ گئے، اس کے بعد نفس مطمئنہ ہے جس کا سورۃ الفجر کے اندر آخر کی آیات ہیں، یا ایتھا النفس المطمئنہ. نفس مطمئن ہائیسٹ لیول کا نفس ہے جس کو اللہ کی یاد سے قرار آتا ہے، چین ملتا ہے، اس کو گناہ راس نہیں آتے. جیسے ہم میں سے کسی کو اگر دودھ سے الرجی ہو جائے، دودھ اس کو سوٹ نہیں کرتا، وہ پی بھی لے تو اس کو ہضم نہیں ہوتا، اسی طرح اس کو گناہ ہضم نہیں ہوتے. پھر ایسا نفس اللہ سے دوری پر راضی ہی نہیں ہوتا، اس کے لیے تو یہ بدترین سزا ہے کہ اس کا رب اسے ناراض ہو جائے یا اس کو ناپسند کرے. اللہ کی محبت اس کے اندر اتنی زیادہ ہوتی ہے کہ ذرا سا بھی اللہ کی نظروں کے پھرنے کا احساس بھی اس کی برداشت سے باہر ہوتا ہے. پھر یہ نہیں ہوتا، اچھا اللہ کو نہیں ہے پسند، اچھا تو پھر میں کیا کر سکتی ہوں. نہیں، پھر انسان یہ نہیں کہتا، وہ تو تڑپ جاتا ہے، میرے اللہ کو نہیں پسند تو مجھے بھی نہیں پسند. دنیا کے انسانوں سے سیکھ لیں کچھ، جنہوں نے انسانوں سے محبت کی. آپ دیکھیں محبت میں تو انسان بہت بہت کچھ کرتا ہے. مجنو جو تھا، ایک کتے کے پیر چوم رہا تھا، کسی نے کہا دیوانے ہی کیا کر رہا ہے، کہنے لگا یہ لیلہ کی گلی سے گزرتا ہے تو اس کے قدم چوم رہا. ہم اللہ کی محبت کے دعوے تو بہت بلند و بانگ کرتے ہیں، مگر کام وہی کرتے ہیں جو اللہ کو ناپسند ہے. اللہ کی خاطر ہم زبانوں کو پاک کرنے کو تیار نہیں، دلوں کو صاف کرنے کو تیار نہیں. تو جب ہم کہتے ہیں نا بڑا مشکل کام ہے، نہیں یہ تو نہیں ہو سکتا، نہیں، تو سوچ لیں پھر کہ اللہ کی نظروں میں ہمارا کیا مقام ہوگا. اور یہ دراصل ہم نہیں کہہ رہے ہوتے، ہمارے اندر بیٹھا ہوا ہمارا دشمن کہہ رہا ہوتا ہے. پھر اس دشمن کو اگر سیدھا کرنا ہے نا، تو حضرت عمر کی طرح کریں، جب کبھی آگ بھڑکتی بھی دیکھتے تھے تو اپنا ہاتھ اس کے قریب لے جاتے تھے اور فرمایا کرتے تھے، اے عمر تو اس پر کیسے صبر کرے گا، یعنی کیسے اس کو تو برداشت کرے گا. تو پھر آپ بھی کسی کینڈل پہ ہاتھ رکھ کے کہیں کہ اے نفس، تو اس کو برداشت کرنے کی طاقت رکھتا ہے؟ یعنی پھر اس کے لیے تیار ہو جا، اگر یہ نہیں تیرے سے برداشت ہو رہی تو جہنم کیسے برداشت ہوگی؟ پھر کیوں سیدھا نہیں ہوتا؟ ایک بزرگ کے بارے میں آتا ہے، کرتا اتار کے سخت گرم دن میں تپتی ریت پر لیٹ جاتے تھے اور فرماتے تھے اے نفس، کیا تو اس کو برداشت کر سکتا ہے؟ پھر جہنم کی آگ کیسی ہوگی؟ تو اپنے نفس سے بات کریں، یہ چاہتا کیا ہے؟ کیا یہ آخرت کے عذاب سہنے کی قوت رکھتا ہے؟ کیا وہاں حساب کتاب کے لیے کھڑا ہو سکتا ہے؟ کیسے جھوٹوں کا جواب دے گا؟ کیسے کینوں کا جواب دے گا؟ اللہ تعالیٰ نے تو فرمایا قلب سلیم لے کر میرے پاس آنا، سلامت دل. کیا ہمارے دل سلامت ہیں؟ تو خود سے خود کو سیدھا کرنا ہوگا، اپنے آپ سے بات کرنی ہوگی، اس کے لیے بھی کچھ دیر کا غور و فکر چاہیے، کچھ دیر کی خاموشی چاہیے. بچپن میں ہم کوئی غلطی کرتے تھے تو امی کا ڈنڈا ہوتا تھا اور ابا کی ڈانٹ ہوتی تھی اور وہ ہمیں چیزیں سیدھا رکھتی تھیں، مگر اس عمر میں کوئی روکنے ٹوکنے والا نہیں ہوتا، کوئی پوچھنے والا نہیں ہوتا، جو کر رہے ہیں کرتے چلے جاؤ، جو جیتا جاتا ہے کرو. لیکن ایک ہستی ہے جس کی نظریں ہمارے اوپر ہیں اور ہمارے دلوں پہ بھی ہیں، انہو علیم بذات الصدور، وہ سینوں کے اندر کی باتوں تک کو جانتا ہے. लोगों के अंदर मैं स्वीट पर्सनैलिटी बन जाऊं, बहुत सबकी महबूब हस्ती बन जाऊं, क्या फायदा इसका कि जिसकी नजर में जचना है उसकी नजरों में ही ना जचूं। उलमा लिखते हैं किताबों में कि दुल्हन को सजाया संवारा जाता है कि वो पिया मन भा जाए और सभी तारीफें करने लगे, वो उसके जो जिसके पास जा रही है, जो उसका दूल्हा है, उसको ही वो पसंद ना आई तो उसके सिंगार को कोई फायदा नहीं। एक मिसाल है कि यानी दुनिया जहान हमें पसंद कर ले, हमारी तारीफें कर ले, लेकिन जिसके पास हमने जाना है उसको हम पसंद ना आए तो कोई फायदा नहीं तारीफों का, ये कुछ नहीं है। तो ये चीजें पसंद आए या ना आए, हमने अपने आप के साथ खुद सख्ती करनी है। हम अपने बच्चों को फिक्स करने की तो बहुत तड़प रखते हैं, बहुत सोचते हैं, मगर अपनी हालत क्या है ये सोचने का हमें कभी मौका ही नहीं मिलता और फिक्र ही नहीं होती। इतने लोग कहते हैं ना बच्चों के लिए दुआएं करें, बच्चों के लिए ठीक है, हम तड़पते हैं, हम माँ बाप हैं, जाहिर है होगा, लेकिन क्या अपने लिए भी कोई तड़प है या नहीं? याद रखें जू ही आंखें बंद हो जाएंगी ना बच्चों की फिक्र खत्म हो जानी, फिर नहीं बच्चों की फिक्र रहेगी, फिर सिर्फ अपनी ही पड़ जानी। ले देखे हमें ये आता है हाय बच्चे बिगड़ जाएंगे, माहौल खराब है, मगर मैं खुद कितनी बिगड़ चुकी हूं, कितनी करप्ट हो चुकी हूं, ये कभी सोचा मैंने? इस चीज की कौन फिक्र करेगा? हमारी तो अब माँ बाप भी हमारी फिक्रें करने के लिए इस तरह से नहीं है। अल्लाह ताला ने कुरान पाक में फरमाया हल यनज़ुरूना इल्ला अन यातियहुमुल मलाइकातु व कुदियल अम्र, क्या ये इसी बात का इंतजार करें कि फरिश्ते ही अब आसमान से उतर जाए और फैसला हो जाए, इसका इंतजार कर रहे? तो ये तो हो ही जाना है, ये तो हो ही जाएगा, मगर फिर सुधरने का फायदा नहीं, फिर अपने आप को सीधा करने का कोई फायदा नहीं है। और बाज लोग तो अभी तक यही मानने को तैयार नहीं है कि उनमें कुछ गलत है, वो कहते हैं हमने क्या किया, मैं कोई इतनी खराब हूं। ये भी नफ्स कहलाता है, हमें हमारी नेकियां दिखाता है कि लो मैं ये तो करती हूँ, वो भी करती हूँ, गुलाम भी चीज करती हूँ, इससे ज्यादा क्या करूं। तो ये बात शायद आज समझ ना आए, मगर मौत के बाद समझ आ जाएगी इंशाल्लाह। हमारी जो लास्ट 10 नाइट्स की अब सीरीज आ रही है गुमनाम की डायरी इस नाम से, तो उसमें बहुत सारी चीजें हमारे लिए खुल जाएंगी, फैसला करना आसान हो जाएगा कि मैंने करना क्या। तो अभी तो ये एफर्ट करनी है कि मुझे अपने नफ्स को नफ्से मुतमाइन्ना बनाना है, कहीं मेरा हाल ऐसा तो नहीं है जैसा, मसलन मिसाल एक देती हूँ, एक बच्चे को माँ बाप कहते हैं बेटा 9 बजे के बाद आपने घर से बाहर नहीं रहना, कहते ना माँ बाप, तो वो बच्चा 9 बजे तक घर पहुंच जाता है। एक दिन वो थोड़ा लेट हो गया तो आके उसने इतना सॉरी किया, माँ बाप से माफी मांगी, माँ बाप ने कहा अच्छा कोई बात नहीं। अगले दिन फिर लेट हो गया, फिर उसने बहुत माफी मांगी, लेकिन उसने देखा माँ बाप तो कुछ कहते ही नहीं है। तो तीसरे दिन अब उसने बिल्कुल लाइट ले लिया कि क्या फर्क पड़ता है, उन्होंने थोड़ी कुछ कहना। अब के जाके उसने ना कोई माफी मांगी, ना उसको कोई एहसास हुआ, और उसको ऐसे लगा कि माँ बाप तो देखते ही नहीं और कोई फर्क नहीं पड़ता। यही हाल हमने किया हुआ अल्लाह ताला के साथ, ये शुरू शुरू में तो गलती होती है तो माफी मांगी, उसके बाद ऐसे आदी हो जाते हैं, ऐसे लगता है कि अल्लाह को तो शायद नाउज़ु बिल्लाह कुछ पता ही नहीं चला, तो करते रहो जो कर रहे हैं, मुझे कौन सा कोई सजा मिल रही है, कौन सी मेरी आंखें अंधी हो गई, कौन सी मेरी जुबान बंद हो गई, तो ठीक है कुछ नहीं होता। तो अगर बुराई का एहसास ही खत्म हो जाए ना, और बुराई करते जा रहे हैं और बस ये हो रहा है कि कुछ नहीं मैं करती, मैं तो बिल्कुल अच्छी हूं, तो फिर तो ये नफ्से हम मारा ही है, फिर बहुत बिगड़ चुका है नफ्स। और इसी नफ्स को हमने सीधा करना है, हमने फिर इस लेवल पे इसको लेकर आना है कि गुनाह हो जाए तो हम बेचैन हो जाएं, परेशान हो जाएं, ये मैंने क्या कर दिया, ये मेरे अंदर बुराइयां, हाय मैं अब इनका कैसे इलाज करूं। देखिए जिस्मानी बीमारी होती है ना तो हम कितने सेंसिटिव हैं। कोई औरत अपने चेस्ट पे कोई गिल्टी महसूस करती है तो दौड़ती है डॉक्टर की तरफ, एक दिन भी जाया ना हो जाए, जल्दी मुझे अपॉइंटमेंट दे दो। और हम गंदे मंदे दिल लेके बैठे में, हमारे नफ्स नफ्से अम्मारा हैं, बुराई क्या हमें कहते हैं और हमें कोई फर्क नहीं पड़ता। तो खुद को खुद बदलना। देखिए मैं देखिए यहाँ पे कितनी देर भी लेक्चर देती रहूं कुछ फर्क नहीं पड़ेगा अगर हम खुद फैसला ना करें कि मुझे बदलना है। फिरौन की बीवी को खुद एहसास हुआ था, बीबी आसिया को, खुद के बदलने का, तो इरादा किया और जालिम जाबिर के घर में भी रहकर खुद को बदल लिया। तो ये काम खुद से खुद करवाना है, कोई इसमें हेल्प कर सकता है मगर हमें करना खुद होगा, दुआएं भी करनी होंगी। सबसे पहले तो दुआ करेंगे ना ताकि हम हमारे लिए आसानी हो जाए। और दुआओं में अपनी खुलूस लेकर आइए। दुआ पढ़ने की चीज नहीं होती, मांगने की चीज होती। ठीक है आप मसनून दुआएं पढ़ें लेकिन आपका दिल अंदर होना चाहिए। इंसान अल्लाह ताला से ऐसे मांगे कि जैसे कि मेरी बहुत बड़ी जरूरत है, अल्लाह मुझे दे दे। अल्लाह ताला गाफिल दिल की दुआ नहीं सुनता कि ध्यान कहीं है और बस पढ़ते चले जा रहे हैं किताब खत्म करनी। मांगे अल्लाह से और रो रो के मांगे। रोना हमें आता नहीं है, क्यों नहीं आता? इसलिए कि यकीन जाने हम सब ये समझते हैं कि कुछ नहीं होता, हमने पार हो ही जाना है। लेकिन मैं एक सवाल आपसे करती हूँ, अगर 1% भी चांस है, चलो 99% ये कि हम इतने अच्छे हैं कि हमने जन्नत में ही जाना है, लेकिन ये तो चांस होगा ना, अगर 1% भी चांस है कि हो सकता है कि ये जो गुनाह इनका अजाब अल्लाह ताला मुझे दे, जहन्नुम में डाल दे पहले फिर जन्नत में ले जाया जाए, अगर 1% भी चांस है तो हमें तो तड़प जाना चाहिए। हजरत उमर फरमाते हैं अगर मेरा एक कदम जन्नत के अंदर और एक बाहर हो तब भी मुझे डर होगा कि कहीं मैं बाहर ही ना रह जाऊं। तो हमारा तो एक कदम अभी अंदर गया ही नहीं, हमें किसने खुशखबरियां दी हैं, लेकिन क्यों नहीं रोना आता? आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया कि रो के अल्लाह से मांगो, और रोना ना आए तो रोनी सूरत ही बना लो। नहीं, अगर रोना आता तो अल्लाह को दिखाओ कि अल्लाह मेरे अंदर कितनी तड़प है, मैं कितना तुझसे इस चीज का मोहताज हूं। मैंने पहले भी आपको कहा था, ये देखिए जो लोग कहते ना हमें नहीं दुआ मांगनी आती, हमें नहीं रोना आता, तो सोचें एक एक माँ जिसका बच्चा आईसीयू में हो, मौत और जिंदगी की कश्मकश में हो, वो माँ का हाल देखा है आपने कभी? वो माँ तड़पती है, रोती है, दुआएं करती है, उसको कौन सिखाता है दुआ करना और उसके आंसू कैसे आ जाते हैं? ये तो एक बच्चा है ना, और ये तो दुनिया की एक जिंदगी है। सोचें जहन्नुम क्या चीज है, इंसान खुद को उसके किनारे पर खड़ा सोचे तो खुद ब खुद आंसू आएंगे, लेकिन इसलिए नहीं होता क्योंकि हम कभी सोचते ही नहीं। ये तो आउट ऑफ क्वेश्चन ही है ना, हमें भी कभी कोई अजाब छू भी सकता है। इस वजह से हमें कोई फिक्र नहीं है, हमें वो परेशानी नहीं है, हमें वो तड़प नहीं है, तो लिहाजा आंसू भी नहीं निकलते। एक बुजुर्ग है वो फरमाते हैं कि जिस बादशाह के खजाने में मोती किसी दूसरे मुल्क से मंगवाया जाता हो उसकी कदरों मंजिलत बादशाह बहुत करता है, और जो निदामत के आंसू है ना जब वो गुनाहगार की आंखों से जमीन पर गिरते हैं तो वो भी अल्लाह के शाही खजाने में बहुत कदरों कीमत वाले होते हैं, क्योंकि अल्लाह के शाही खजाने में इज्जत है, जलाल है, शान है, मगर निदामत के आंसू नहीं है। तो अल्लाह तो बड़ी कदर करता है, इन आंसुओं को अल्लाह ताला शहीदों के खून के बराबर तोलता है। इसलिए अल्लाह ताला से रो रो के मांगिए, अगर वाकई अपने दिलों की सफाई चाहते हैं, अगर वाकई ये चाहते हैं कि मेरी जुबान पाक हो जाए। आज की दुआ भी इसी सिलसिले की दुआ है जिसमें हम यही मांगेंगे अल्लाह ताला से। और दुआ क्या है? अल्लाहुम्मा हदी कल्बी, अल्लाह मेरे दिल को हिदायत दे दे। हम लोगों के लिए तो कहते हैं ना अल्लाह हिदायत दे उसको,
اپنے دل کے لیے بھی تو مانگے، اللہ میرے دل کو ہدایت دے دے، وسدد لسانی، اللہ میری زبان کو درست کر دے، سیدھا کر دے، وسلل سخیمت قلبی، اور میرے دل کے کینے کو دور کر دے۔ بہت ہی پیاری دعا، اور آج کا جو ذکر ہے اتنا پیارا ذکر ہے، کیونکہ یہ میرے رب کو محبوب ہے، یہ میرے رب کو بہت پیارا ہے۔ یہ کلمات ہیں دو جن کے بارے میں حدیث میں آتا ہے، یہ زبان پہ بڑے ہلکے ہیں، یعنی کہنے میں آپ کو کوئی بھی دیر نہیں لگے گی، میزان میں لیکن جب تولے جائیں گے بہت وزنی ہیں، اور اللہ تعالیٰ کو بہت محبوب ہیں۔ اور کلمات کیا ہیں، پیار سے پڑھیے گا، کیونکہ اللہ تعالیٰ کو پیارے ہیں تو ہمیں بھی پیارے ہیں۔ سبحان اللہ وبحمدہ، میرے ساتھ بولے، سبحان اللہ العظیم، سبحان اللہ وبحمدہ، سبحان اللہ العظیم، یہ دو کلمات ہیں۔ اور آج انشاءاللہ و تعالی نماز مغرب سے پہلے دو سنتیں عطا کرنی ہیں، یہ غیر موقعہ سنتیں آپ صلی اللہ علیہ وسلم نے پڑھی، لیکن کبھی کبھی پڑھی، مطلب صحابہ کو بہت ذوق اور شوق دلایا ان کا۔ آپ صلی اللہ علیہ وسلم نے دو مرتبہ فرمایا، صلوا قبل صلاۃ المغرب، مغرب کی نماز سے پہلے یہ نماز پڑھو، پھر فرمایا لمن شاء، جو چاہے، یعنی کوئی ضروری نہیں ہے مگر جو چاہے، یعنی ہم عام روٹین میں تو نہیں پڑھتے لیکن چلو رمضان میں پڑھ لیتے ہیں تاکہ ایکسٹرا ہمیں اجر مل جائے۔ حضرت انس فرماتے ہیں کہ صحابہ کرام یہ دو رکعتیں اتنی کثرت سے پڑھتے تھے کہ جو مسجد میں داخل ہوتا تھا وہ سمجھتا تھا مغرب کی نماز ہو چکی ہے، بعد کی سنتیں پڑھ رہے ہیں۔ اور یاد رکھیے گا، تمام نوافل اور سنتیں جتنی بھی ہم دن میں پڑھتے ہیں یا رات میں پڑھتے ہیں، چاہے وہ ظہر کی ہیں، چاہے وہ اور کوئی بھی سنتیں ہیں، نفل ہیں، وہ تمام دو دو کر کے پڑھنے چاہیے، ٹھیک ہے، کٹھے چار نہیں پڑھنے چاہیے، دو پڑھ کے سلام پھیریں پھر دو پڑھیں۔ اللہ تعالی ہم سب سے قبول فرمائے۔ سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔